उद्योग धन्दा सवारी साधन कल कारखाना एवं मानव सृजित अन्य कारणले वायुमण्डलमा दूषित ग्यासको मात्रा बढ्दै गइरहेको छ। वायुमण्डलमा दूषित ग्यास फाल्नेमा औद्योगिक राष्ट्रहरू बढी जिम्मेवार छन्। त्यस्ता दूषित ग्यासले गर्दा वायुमण्डलको तापक्रम बढेर नियमित जलवायुमा परिवर्तन भई मानव जीव जन्तु बाली नाली उत्पादनमा निकै प्रभाव परिरहेको छ। रुख बिरुवाले वायुमण्डलमा त्यस्ता दूषित ग्यासहरू शोष्छ र जलवायु परिवर्तनको असर कम गर्न मदत गर्छ। त्यसैले रुख बिरुवा रोपौं, वन विनाश र क्षयकरण रोकेर वन जंगल जोगाऊ, साथै जैविक विविधता र पर्यापर्यटन प्रवर्धनका लागि समेत वातावरण संरक्षण गर्न आवश्यक छ। औद्योगिक राष्ट्रहरूले फालिरहेका दूषित ग्यास शोष्न व्यवस्थित ढंगबाट वन जंगल जोगाउने राष्ट्रहरूलाई ती औद्योगिक राष्ट्रहरूले आर्थिक प्रोत्साहन दिने गरेका छन्। तसर्थ यो कामका लागि हाम्रो सरकार साथै सम्बन्धित निकायलाई सबैले आफ्नो ठाउँबाट झकझकाऊ भनेर समुदायलाई जानकारी दिने उद्देश्यले रेडियो कार्यक्रम वन वाटिका लिएर आएका छौं।
नमस्कार, रेडियो कार्यक्रम वनवाटिकामा सहकर्मी हुमहरी सँगै म कल्पनाको तपाईँलाई हार्दिक स्वागत छ।
यो रेडियो कार्यक्रम लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयको सहकार्यमा युथ मीडिया हबले उत्पादन गरेको हो। तपाईँ यो कार्यक्रम बाँकेको रेडियो कोहलपुर एफएम,
रेडियो सञ्जीवनी एफएम दाङ,
रेडियो भोइस एफएम कपिलवस्तु,
रेडियो मलमला रूपन्देही,
रेडियो परासी नवलपरासी,
रेडियो रुरु गुल्मी,
रेडियो मालश्री रोल्पा,
रेडियो रामपुर पाल्पा,
रेडियो झुलेली प्युठान,
रेडियो मालारानी अर्घाखाँची,
रेडियो फेमस एफएम बाँके,
आफ्नो एफएम रुकुम
र रेडियो भेरी गंगा एफएम गरी 17 स्थानीय एफएम रेडियोबाट हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म अहिले तपाईँ सुनिरहनु भएको छ।
रेडियो कार्यक्रम वनवाटिकामा वन तथा वातावरण संरक्षणमा भइरहेका प्रयासहरू के कस्ता छन्, वन जंगलमा हुने चोरी सिकारी रोकथामको लागि के गर्न सकिन्छ, वन संरक्षणमा के कस्ता चुनौतीहरू रहेका छन्,
वन वातावरण तथा जैविक विविधता संरक्षणका लागि के कस्ता प्रयासहरू भइरहेका छन्, वन विकास सँगसँगै पर्यापर्यटन प्रवर्धनका लागि के कस्ता कामहरू भएका छन्,
वन संरक्षणमा सामुदायिक वनले कस्तो भूमिकाहरू खेलिरहेका छन्, वातावरण संरक्षणको लागि लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले के कस्ता कार्यक्रमहरू गर्ने गर्दछ,
समुदाय स्तरमा के कस्ता कार्यक्रमहरू हुने गर्दछन् भन्ने बारेमा पनि कार्यक्रममा छलफल गर्ने गर्छौ। रेडियो कार्यक्रम वन वाटिका सुन्दै गर्नुहोला। यो त भयो कार्यक्रम सम्बन्धी जानकारी। अब भने लागौ आजको कार्यक्रममा हामीले प्रस्तुत गर्ने विषयवस्तुको जानकारी तर्फ। कल्पनाजी, आजको कार्यक्रममा हामी कुन कुन विषयवस्तुको बारेमा जानकारी दिँदैछौ?
उमहरीजी, आजको कार्यक्रममा हामीले खाता जैविक मार्ग र लमही जैविक मार्गको बारेमा छोटो जानकारी,
लुम्बिनी प्रदेशमा सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमको बारेमा जानकारी दिनेछौ, बाघले कस्तो अवस्थामा आक्रमण गर्छ र बाघको आक्रमणबाट कसरी जोगिन सकिन्छ भन्ने जनचेतनामूलक जानकारी,
लुम्बिनी प्रदेशमा वातावरण प्रदूषणको अवस्था कस्तो देखिन्छ भन्ने विषयमा विशेष संवाद,
पाल्पाको रामपुरबाट रेडियो कार्यक्रम वन वाटिकालाई श्रोताले दिएको प्रतिक्रिया
र वन डडेलो नियन्त्रण सम्बन्धीको चेतनामूलक सन्देशलाई आजको रेडियो कार्यक्रममा केन्द्रित गरेका छौ। रेडियो कार्यक्रम वन वाटिका सुन्दै गर्नुहोला।
यो त भयो आजको कार्यक्रममा हामीले प्रस्तुत गर्ने विषयवस्तुको बारेमा जानकारी। अब भने प्रस्तुत गर्दैछौ लुम्बिनी प्रदेशमा वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमका बारेमा छोटो जानकारी। लुम्बिनी प्रदेशमा सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम लागू भएको छ। प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले 217 कार्ययोजनाहरू कार्यान्वयनमा ल्याएको छ, जसबाट करिब 26,00,000 घनफिट काठ र 8,000 चट्टा दाउरा उत्पादन हुने अनुमान गरिएको छ। वन सम्वर्धन प्रणाली भनेको रुख काट्ने, बिरुवा उमार्ने र बिरुवा हुर्काउने प्रक्रिया हो। यही प्रक्रिया अन्तर्गत लुम्बिनी प्रदेशभित्र पूरै क्षेत्रमा व्यवस्थापन गर्दा 2,50,00,000 घनफिट काठ र 75,000 चट्टा दाउरा निस्कने अनुमान गरिएको छ, जसबाट 20,75,00,000,00,000 आमदानी हुने मन्त्रालयले जनाएको छ। यसरी वन सम्वर्धन प्रणाली लागू हुँदा स्थानीय विकासमा समेत टेवा पुग्ने वन निर्देशक ददीलाल कणेलले बताउनुभयो। फुलफेजमा यो कार्यक्रम अघि बढ्यो भने यसले राजस्व वृद्धि सँगै नागरिकले समेत आमदानी पाउनेछन्। वन निर्देशक कणेलले बताउनुभयो, विदेशबाट 70,00,00,000,000 काठको फर्निचर नेपाल आयात भएको देखिन्छ। नेपालका वनमा काठ कुहिएर खेर जाने तर विदेशबाट काठ आयात गर्नुपर्ने अवस्था रहेको भन्दै सरकारले नीति निर्माण गरेर नेपालमा भएको काठ बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्ने सम्मको वातावरण निर्माण गर्न जोड दिएको छ। त्यसको एउटा ज्वलन्त उदाहरण हो लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले पछिल्लो समय गरेको यो सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम। प्रदेश सरकारले संघीय वन ऐन नियम तथा प्रदेशको वन ऐन नियममा वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्ने व्यवस्था लागू गरेको हो। अहिले सामुदायिक वनहरूमा वन कार्ययोजना तयार पार्ने र कार्ययोजना तयार भएका वनहरूमा कार्यान्वयन गर्ने काम भइरहेको छ। लुम्बिनी प्रदेशमा संरक्षित क्षेत्र बाहेकको वन क्षेत्र 7,89,279 हेक्टर क्षेत्रफल रहेको छ। यसमध्ये करिब 5,00,000 हेक्टर वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्न सकिने स्पष्ट रूपमा देखिएको छ। प्रदेशभित्र 9,74,380 हेक्टर वन क्षेत्र रहेको छ, जसमा भूगोलको 43.72% वन क्षेत्रले ओगटेको छ, जसमध्ये सामुदायिक वनहरू 4,037 रहेका छन्। वन सम्वर्धन प्रणालीमा आधारित भएर व्यवस्थापन गर्दा प्रदेशको समृद्धिलाई ठूलो योगदान पुग्ने वन तथा वातावरण मन्त्रालयका मन्त्री अर्जुन केसीले बताउनुभयो। यो नीतिमा आफू स्पष्ट भएको उहाँको भनाइ छ।
समग्र देशलाई जब ठपक्कै ढाक्न थाल्छ अनि यसलाई हामीले प्रचारबाजी गर्नुपर्ने कुनै जरुरी हुन्न, यसमा कुनै शंका छैन, सरकार यसमा क्लियर छ, म यसमा क्लियर छु।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्रेलले वनलाई प्राथमिकतामा राखेर अहिले स्पष्ट नीति निर्माणमा सहयोग भएको बताउनु भएको छ।
सरकारको स्पष्ट दिशा निर्देश आएको छ, स्पष्ट धारणा आएको छ, मुख्यमन्त्रीज्यूले गो अहेड भन्नुभएको छ, हामीलाई मन्त्रीज्यूले गो अहेड भन्नुभएको छ। नीति तथा कार्यक्रममा शब्द जाल जे जस्ता आए पनि टेक्नोलोजीको माध्यमबाट वन क्षेत्रमा चाहिँ हामीले सुशासन कायम गरेर वनको छवि समग्र सरकारवालाहरूमा चाहिँ सकारात्मक रूपमा प्रस्तुत गर्ने।
लुम्बिनी प्रदेश सरकारले वन क्षेत्रलाई व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय क्षेत्रभित्र र सामुदायिक वनभित्र रहेका काठहरूलाई तत्कालै लिलामी प्रक्रियाबाट अघि बढाउन सक्यो भने मात्रै लुम्बिनी प्रदेशमा खरबौं राजस्व संकलन हुन सक्छ। यसतर्फ प्रदेश सरकार गम्भीर भएर लाग्नुपर्ने देखिन्छ। अहिले भर्खर तपाईँ सुन्नुभयो लुम्बिनी प्रदेशमा सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमका बारेमा जानकारी। यदि तपाईँ भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो रेडियो कार्यक्रम वन वाटिका। यो रेडियो कार्यक्रम लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयको सहकार्यमा युथ मिडिया हबले उत्पादन गरेको हो। अब भने कल्पनाजी, आजको कार्यक्रममा हामी खाता जैविक मार्ग र लमही जैविक मार्गको बारेमा छोटो जानकारी प्रस्तुत गर्दैछौ। रेडियो कार्यक्रम वन वाटिका सुन्दै गर्नुहोला।
भौगोलिक रूपमा लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा पर्ने खाता जैविक मार्ग नेपालमै चर्चित जैविक मार्ग करिडोरमा पर्दछ। यसको प्रमुख भूखण्ड खाता क्षेत्र जिल्लाको सदरमुकाम गुलरियाबाट पश्चिमतर्फ 25 किलोमिटरको दूरीमा रहेको छ।
कल्पनाजी, गेरुवा कर्णाली नदीको काखमा अवस्थित, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको कतर्निया घाट वन्यजन्तु आरक्षण बीचमा पर्ने ठाकुर बाबा नगरपालिका, मधुबन नगरपालिका, राजापुर नगरपालिका गरी तीनवटा स्थानीय तहमा यो खाता जैविक मार्ग फैलिएको छ।
उमहरीजी, त्यस्तै यसको क्षेत्रफल 9,250.32 हेक्टर रहेको छ भने जसमध्ये 5,741.89 वन क्षेत्र र 3,508.43 आवादी र कृषि क्षेत्र रहेको छ। यस करिडोरमा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत सूर्य पटुवा उपभोक्ता समिति एवं जिल्ला वन अन्तर्गत खाता खैरी र बसन्ता सामुदायिक वन समन्वय समिति रहेको छ।
खाता जैविक मार्गको कार्यालय मधुबन नगरपालिका वडा नम्बर 3 रहेको छ। लुम्बिनी प्रदेश दाङ जिल्लाको देउखुरी उपत्यकामा रहेका राप्ती गाउँपालिका र लमही नगरपालिकाले ओगटेको क्षेत्र राप्ती नदीको उत्तर भागमा लमही जैविक मार्ग रहेको छ।
चार किल्लाको रूपमा उत्तरमा साबिकको हाँसीपुर गाविस, दक्षिणमा राप्ती नदी, पूर्वमा अर्घाखाँची जिल्ला, पश्चिममा बाँकी राष्ट्रिय निकुञ्ज रहेका छन्। यी चार किल्लाको बीच भागमा महेन्द्र राजमार्ग पनि पर्दछ। के बजारहरू लमही र भालुबाङ रहेका छन्।
लमही जैविक मार्ग पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण मानिने जखेडा ताल, खौरहवा बाबा ताल, सिमसार क्षेत्र यसै लमही जैविक मार्गमा पर्दछ। यस क्षेत्रमा धार्मिक दृष्टिकोणले अति महत्वपूर्ण मानिने लमही नगरपालिकाको वडा नम्बर 6 मा रहेको खैरीमा दुमदुमा मन्दिर रहेको छ। लमही नगरपालिका 2 कान्तिपुरमा दुर्गा मन्दिर छ भने राप्ती गाउँपालिका वडा नम्बर 8 पिपरीमा शिव मन्दिर पनि रहेको छ। राप्ती गाउँपालिका वडा नम्बर 3 नयाँ बस्तीमा दुर्गा भगवती मन्दिर, लमही नगरपालिका वडा नम्बर 3 मा पर्यटकीय धार्मिक स्थल रिहार पर्दछ।
यस क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित चुरे पर्वतमाला पनि पर्दछ। चुरे पर्वतको दक्षिण मुहुडामा वन क्षेत्र पर्ने भएकोले भिरालो जमिन रहेको छ। सो क्षेत्रको माटो सुक्खा किसिमको समेत रहेको छ। त्यसकारणले गर्दा पनि यहाँ सुक्खा हावापानी सहन सक्ने जीव जन्तु र वनस्पतिहरू पाइन्छन्।
यो जानकारी पछि अब भने कार्यक्रममा पालो भएको छ बाघले कस्तो अवस्थामा आक्रमण गर्छ र वन जंगल जाँदा बाघको आक्रमणबाट जोगिनका लागि के कस्ता सावधानी अप्नाउनु पर्छ भन्ने विषयमा चेतनामूलक जानकारी प्रस्तुत गर्दैछौ। रेडियो कार्यक्रम वन बाटिका सुन्दै गर्नुहोला।
बाघ नजानु स्वभावको जनावर हो र सामान्यतया आफू असुरक्षित भएको अनुभूति नभएसम्म मानिसमाथि आक्रमण गरिहाल्दैन, तर निम्न अवस्थामा आक्रमण गर्ने अधिक सम्भावना भने हुन्छ।
कल्पनाजी, बाघले बच्चा हुर्काइरहेको अवस्थामा घाइते र बिरामी वा बुढो भई शिकार गर्न नसक्ने अवस्थामा बाघले आक्रमण गर्ने गर्दछ।
त्यस्तै गरी हुमरीजी, पोथीले बच्चा लुकाएको, सुतेको वा आराम गरेको स्थानमा अचानक पुगेमा, एक आपसमा बाघ झगडा गरिरहँदा मान्छे पुगेमा पनि बाघले आक्रमण गर्ने अवस्था सिर्जना हुन्छ।
जंगलमा बाघको आहार प्रजाति कम भएमा वा वासस्थान विनाश भएमा वा पानी उपलब्ध नभएमा बाघले आक्रमण गर्ने गर्छ। त्यसै गरी शिकार गर्न लागेको बाघ वा शिकार खान लागेको वा भाले लागेको अवस्थामा पनि बाघले आक्रमण गर्न सक्दछ।
त्यस्तै गरी हुमहरीजी, बाघ घाइते छ भने यसले आक्रमण गर्ने सम्भावना अधिक रहन्छ। साथै जंगलमा एक्लै दुक्लै हिँड्दा बाघसँग जम्का भेट भएमा बाघ गर्जन गरी खबरदारी गर्दा पनि सावधानी नअपनाएपछि बाघले आक्रमण गर्ने अवस्था अधिक रहने गर्छ।
कल्पनाजी, बाघको आक्रमणबाट जोगिनका लागि के कस्ता उपायहरू अप्नाउनु पर्दछ?
हुमहरीजी, बाघको आक्रमणबाट बच्नका लागि एक्लै दुक्लै जंगलमा नजाने, जानु परेमा बिहान बेलुका सकेसम्म उज्यालो कम भएको अवस्थामा नजाने गर्नुपर्दछ। जंगलमा हिँड्दा बाघको पाइला देखियो भने नयाँ हो कि पुरानो छुट्याउने, नयाँ हो भने छरितो र चनाको भएर हिँड्ने, साथै बाघको पिसाब वा शरीरको गन्ध याद गर्ने र सतर्क हुने गर्नुपर्दछ।
बाघको पाइतलाको छाप हेर्दा पञ्जाको छाप आकृति बिग्रेको छैन हेर्ने, र बिग्रेको छ भने त्यो बाघ घाइते हो र यसले आक्रमण गर्न सक्छ भनेर सचेत रहनुपर्दछ। बाघ सुतेको अवस्था, शिकार गर्न लागेको अवस्था वा शिकार बच्चालाई खुवाउन वा खाना खोजिरहेको अवस्थामा हल्ला नगर्ने वा बाधा नगर्ने गर्नुपर्दछ।
अचानक बाघसँग जम्का भेट भएमा भाग्न सक्ने अवस्था भए बाघको आँखामा आफ्नो आँखा जुदाई पछि हट्ने, रुख चढ्ने गर्नुपर्दछ। जंगलमा हिँड्दा जनावरको संकेत जस्तै बाँदर, चितल, चरासुरुङ्गी अनौठो किसिमले कराई नजिकमा बाघ भएको संकेत दिन्छ, त्यस्तै अवस्थामा आफू सतर्क हुने गर्नुपर्दछ।
बाघले मान्छेलाई आक्रमण गरेको थाहा पाउन बित्तिकै सबैसँग गाउँमा तथा नजिकको सुरक्षा निकाय, निकुञ्ज कार्यालय वा वन कार्यालयमा तुरन्त खबर गर्नुपर्दछ।
घरपालुवा जनावरलाई सुरक्षित र बलियो खोरमा राख्ने, घर वरिपरि झाडी बुट्यान हटाउने, साँझ पखका लागि प्रशस्त उज्यालो व्यवस्था समेत गर्नुपर्दछ।
यी कुराहरूको सावधानी अप्नाउन सकियो भने बाघको आक्रमणबाट बच्न सकिन्छ।
अहिले भर्खर तपाईँ सुन्नुभयो बाघको आक्रमणबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा चेतनामूलक जानकारी।
यो जानकारी पछि रेडियो कार्यक्रम वन बाटिकामा तपाईँलाई पुनः स्वागत छ। रेडियो कार्यक्रम वन बाटिका लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयको सहयोगमा युथ मीडिया हबले उत्पादन गरेको हो। तपाईँ रेडियो कार्यक्रम वन बाटिका लुम्बिनी प्रदेशका 12 जिल्लाका 17 स्थानीय एफएम रेडियोबाट अहिले एकैसाथ सुनिरहनु भएको छ।
अब भने कार्यक्रममा पालो भएको छ रेडियो कार्यक्रम वनवाटिकालाई पाल्पाका श्रोताले हाम्रो आईभीआरमा रेकर्ड गर्नु भएको प्रतिक्रिया जस्ताको तस्तै।
यो वनवाटिका कार्यक्रम मलाई असाध्यै राम्रो लाग्छ। जंगल संरक्षण गर्नुपर्छ भन्नेमा मैले यो सुनिराखेकी पनि छु। यो कार्यक्रम नियन्त्रण चल्न पर्छ यो कार्यक्रम भन्ने लाग्छ मलाई।
श्रोताको प्रतिक्रिया पछि रेडियो कार्यक्रम वनवाटिकामा तपाईलाई पुनः स्वागत छ। अब भने कार्यक्रममा पालो भएको छ लुम्बिनी प्रदेशमा वातावरण प्रदूषणको अवस्था कस्तो छ र प्रदूषण नियन्त्रणको लागि के कस्ता क्रियाकलापहरू भइरहेका छन् भन्ने विषयमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीसँग सहकर्मी हुमहरि भट्टराईले गर्नु भएको यो विशेष कुराकानी अबको पालोमा प्रस्तुत गर्दैछौ। रेडियो कार्यक्रम वनवाटिका सुन्दै गर्नुहोला।
रेडियो कार्यक्रम वनवाटिकामा यहाँलाई स्वागत छ।
हजुर धन्यवाद।
लुम्बिनी प्रदेशका 12 जिल्लाकै कुरा गर्दा प्रदेशभित्र चाहिँ यो हावाको गुणस्तर कस्तो छ? पछिल्लो अवस्थामा कहीँ रेड एरिया भएको अथवा त्यस्तो खतराका जोनहरू भएका केही ठाउँहरू पनि देखिन्छ वायुको गुणस्तरको कुरा गर्दा?
अब यसो हजुर, वायु गुणस्तरको हाम्रो लुम्बिनी प्रदेशको अवस्था चाहिँ एकदम नाजुक अवस्थामा छ। हाम्रो लुम्बिनी प्रदेशको औसतमा वर्षभरिको हावा गुणस्तर हेर्नुहुन्छ भने यसको एउटा सूचाङ्क हुन्छ, सूचाङ्क नै 85 छ। यो चाहिँ विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको तथ्याङ्क आधारमा मैले बोल्दैछु। अब रहेको कुरा, अब हाम्रो लुम्बिनी प्रदेशमा नेपालगंजमा एउटा वायु गुणस्तर मापन केन्द्र एउटा स्थापना भएको छ, त्यस्तै गरी एउटा चाहिँ लुम्बिनीमा छ। अब त्यो स्टेशनले दिएको तथ्याङ्कले पनि त्यसरी नै त्यही तथ्याङ्क देखाइरहेछ, त्यही अवस्था देखाइरहेछ। यसो मतलब के भने, अब हाम्रो यो औसतमै हरेक दिनको औसत नै के हुन्छ भने हाम्रो वायु गुणस्तरको सूचाङ्क 80 भएको हुनाले 50 भित्र चाहिँ स्वस्थ मानिन्छ, 50 भन्दा माथिकोलाई अस्वस्थकर मानिन्छ। त्यही भएर हाम्रो वायु गुणस्तर चाहिँ त्यस्तो स्वस्थकर रहेको भन्न सकिन्छ।
लुम्बिनी प्रदेशमा यसरी पछिल्लो अवस्थामा वायुको गुणस्तर बढ्नु अथवा स्वच्छकर नहुनुको कारण चाहिँ के हो?
मुख्य कारण चाहिँ हाम्रो उद्योग व्यवसाय नै हुन् एउटा कारण कस्तो भने, अर्को चाहिँ हाम्रो सवारी साधनहरू पनि हुन् चाहिँ अब यो नियमित सर्भिसिङ गर्ने त्यसपछि वायु प्रदूषणको सर्टिफिकेट लिने त्यस्तो चाहिँ हाम्रो लुम्बिनी प्रदेशमा त्यस्तो व्यवहारमा आइसकेका छैन। सवारी साधनका धुलो धुवा, उद्योग कल कारखानाबाट निस्किरहेको धुलो धुवा, त्यस्तै विकास निर्माण गर्दाखेरि कस्तो हुन्छ भने यो माटो चाहिँ उत्खनन गर्दाखेरि अब त्यसलाई चाहिँ संरक्षण नगरिकन विकास निर्माण कामहरू गर्ने धुलोहरू सबै यो के हुन्छ भने हावामा उड्दै जाँदाखेरि यो वायुको गतिले गर्दाखेरि धेरै ठाउँमा यिनीहरू वितरित हुन जान्छन् अनि यसले गर्दाखेरि हाम्रो यो वायु गुणस्तर चाहिँ सबैतिर अलिकति गुणस्तरहीन अथवा गुणस्तर न्यून गुणस्तरको हुन जान्छ। र कतिपय अवस्थामा त यो बालबालिका र वृद्ध अवस्था अथवा कोही चाहिँ अलिकति बिरामी मान्छे छ भने सबभन्दा धेरै उसैलाई असर गर्छ। अब हाम्रो के भन्छन् यो उमेरको हिसाबले तिनीहरू संवेदनशील भएको हुनाले उनीहरूलाई धेरै प्रभावित गरिरहन्छ। जस्तै बालबालिकालाई धेरै प्रभाव वायु गुणस्तरले प्रभाव गर्यो भने उनीको जुन हुर्कदाखेरि जुन स्वास्थ्यकर भएर उनीहरू हुर्किनुपर्छ मनोवैज्ञानिक कारणले अथवा यो भौतिक शारीरिक स्वास्थ्यको कारणले जुन चाहिँ स्वास्थ्य उनीहरू जुन स्वास्थ्यको रूपमा जनशक्ति उत्पादन हुनुपर्छ। मलाई त के डर लाग्छ भने वायु गुणस्तरले गर्दाखेरि अस्वस्थकर जनशक्ति उत्पादन त भइरहेको छैन, त्यो पनि हामीले हेर्नुपर्ने अवस्था आएको छ।
लुम्बिनी प्रदेशको कुरा गर्दाखेरि 12 जिल्ला मध्ये सबैभन्दा जोखिम हावाको गुणस्तरको कुरा गर्दाखेरि कुन कुन जिल्लाहरू एकदमै जोखिमपूर्ण अवस्थामा रहेका छन्?
अब यहाँले जुन प्रश्न सोध्नुभयो, अब यो चाहिँ अलिकति भन्न त्यति गाह्रो त छ नै, तर मैले अनुमान के गर्छु भने सबैभन्दा धेरै उद्योग कल कारखाना जुन जिल्लामा छ त्यही जिल्लाको वायु गुणस्तर चाहिँ एकदम न्यून छ। अब एउटा चाहिँ नेपालगंज हो, औद्योगिक क्षेत्र नेपालगंजमा छ, त्यस्तै औद्योगिक क्षेत्र तपाईँको भैरवा बुटवल, त्यसपछि भैरवा लुम्बिनी, अब अहिले नयाँ औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको चाहिँ भैरवा परासी सड़क, अनि अर्को चाहिँ यो चन्द्रौटादेखि लिएर कृष्णनगर त्यो लाइन पनि धेरै उद्योग कल कारखानाहरू छन्। अब यिनीहरूबाट निस्केको धुवाले अब त्यही क्षेत्रहरू चाहिँ धेरै प्रदूषित छन् भनेर अनुमान गर्न सकिन्छ।
अलिकति फरक विषयमा कुरा गरौँ, विशेष गरेर यो वातावरणको अध्ययन नगरिकन कतिपय सामुदायिक वनभित्र पार्कहरू पनि निर्माण भएका हुन्छन्, पोखरी पनि निर्माण भएका हुन्छन्, वातावरण अध्ययन गर्नुपर्ने कानूनी व्यवस्था छ अथवा छैन के छ, र पछिल्लो समय मन्त्रालयले त्यसरी वातावरणको अध्ययन गरेर बनिरहेका पार्कहरू छन् अथवा छैनन् के छ?
अब अहिले जहाँसम्म मेरो जानकारीको कुरो छ, वन क्षेत्रभित्र कुनै पनि संस्थाले, चाहे अब हाम्रो आफ्नै वन तथा वातावरण मन्त्रालय होस्, चाहे कुनै निजी संस्था, निजी व्यक्ति, निजी तरिकाले कुनै व्यक्तिले कुनै क्रियाकलाप अथवा प्रस्ताव कार्यान्वयन गर्छ भने त्यसको लागि वातावरण अध्ययन गर्नुपर्छ। हाम्रो यो वातावरण संरक्षण नियमावली 2077 जुन लुम्बिनी प्रदेशको छ, यसको चाहिँ अनुसूचीमा स्पष्ट रूपमा के भनेको छ भने 1 हेक्टरसम्म को वन क्षेत्र कुनै अन्य प्रयोजनको लागि प्रयोग गर्नु परेमा त्यसको वातावरण अध्ययन गर्नुपर्छ। अब रहेको कुरो वन क्षेत्रमा कसैले पार्क प्रस्ताव गर्छ अथवा वन क्षेत्रभित्र कसैले चाहिँ पोखरी निर्माण गर्छ भने त्यो वन क्षेत्रभन्दा अन्य प्रयोजन हो। अन्य प्रयोजन हुने बित्तिकै त्यसले वातावरण अध्ययन गर्नुपर्छ। एक हेक्टरसम्म अन्य प्रयोजनलाई प्रयोग गर्नु भने संक्षिप्त वातावरण अध्ययन गर्नुपर्छ। एक हेक्टरदेखि पाँच हेक्टरसम्मको क्षेत्र चाहिँ अन्य प्रयोजनलाई गर्छ भने उसले प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने हुन्छ। त्योभन्दा धेरै वन क्षेत्र प्रयोग गर्छ भने उसले अझ ठूलो वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था रहेको।
जहाँ कल कारखानाहरू सञ्चालनमा आएका छन्, जहाँ उद्योग धन्दाहरू चलिरहेका छन्, त्यस ठाउँमा मन्त्रालयले त्यस क्षेत्रको वायु प्रदूषणको अवस्था कस्तो छ भनेर अनुगमन गरेको अवस्था छ अथवा अनुगमन गरेको छैन अथवा मन्त्रालयले त्यसतर्फ ध्यान दिएको छैन, के छ अवस्था?
प्रश्न त राम्रो सोध्नुभयो। अब कस्तो हुन्छ भने उद्योग कल कारखानाहरूले चाहिँ उनीहरूले स्थापना र सञ्चालन गर्नुभन्दा पहिला वातावरण अध्ययन गर्नुपर्ने विषय व्यवस्थाहरू रहेको छ। अब त्यो व्यवस्थामा पर्ने उद्योग कल कारखानाले चाहिँ अब वातावरण अध्ययन गरेरै उनीहरूले चाहिँ उद्योग कल कारखाना सञ्चालन गर्छन्। दुगुर यस्तो पनि छन् जसले चाहिँ वातावरण अध्ययन गर्नुपर्छ र त्यस्ता उद्योगहरूले वातावरण अध्ययन गरेका छैनन्, त्यस्ता पनि उद्योगीहरू भेटिएका छन्। त्यस्ता उद्योगीहरू भेटिँदाखेरि हामीले चाहिँ उनीहरूलाई एउटा हाम्रो कानूनले जे व्यवस्था गरेका छ त्यो अनुसार हामीले जरिवाना दण्ड गरेर मात्रै त्यसलाई चाहिँ वातावरण अध्ययन गराएरै मात्रै उसलाई सञ्चालन गर्न दिइरहेका छौँ। अब रहेको कुरो अनुगमनको कुरो चाहिँ हाम्रो वन तथा वातावरण मन्त्रालयबाट त्यति प्रभावकारी रूपमा गर्न सकिएको छैन, किनभने अब हाम्रो यो जनशक्ति र जनशक्तिको पनि कमी छ र हाम्रो यो प्राविधिक रूपमा पनि हामी त्यति अझै सक्षम भइसकेका छैनौँ। जस्तै उदाहरणको लागि हाम्रो प्रदेश सरकारको मातहत अथवा हाम्रो यो वन तथा वातावरण मन्त्रालयमा त कुनै वातावरणीय प्रयोगशाला छैन। अब हामीले उद्योग कल कारखानामा गइसकेपछि उसको धुवा हेरेको भरमा तैँले प्रदूषण गरिस् भनेर भन्न सक्दैनौँ, किनभने यो वैज्ञानिक कुरो उसको धुवालाई ल्याएर हामीले नाप जाँच गरेर मापदण्ड बमोजिम छ कि छैन हेरेर मात्रै हामीले चाहिँ प्रदूषण गरेको नगरेको ठहराउन सक्छौँ। अब हामीसँग प्रयोगशाला नभएको हुनाले हामीसँग त्यो क्षमता छैन। अनि रहेको कुरो अर्को, वातावरण निरीक्षकहरू यो लुम्बिनी प्रदेशमा हालसम्म लुम्बिनी प्रदेश सरकार अन्तर्गत एकजना मात्रै रहेको छ। एकजना मात्रै जनशक्तिले अब बाह्रवटा जिल्ला भ्याउनलाई अलिकति धौ हुन्छ, गाह्रो हुन्छ। अब अहिलेलाई हामीले के गरिरहेछौँ भने कतै उजुरी पर्यो अथवा कसैले चाहिँ लिखित रूपमा यो उद्योगले यस्तो यस्तो प्रदूषण गर्यो भने कसैले निवेदन दिन्छ भने त्यसलाई हामीले चाहिँ कारवाही गरिरहेछौँ। कहिलेकाहीँ अदालतका केसहरू पनि आउँछन्, यहाँ अदालतमा कुनै मुद्दा मामिला पर्यो यो उद्योगले प्रदूषण गर्यो, त्यो प्राय मुद्दा गर्ने भनेको छरछिमेकबाटै हुँदो रहेछ, अनि अदालतले हामीलाई आदेश दिन्छ त्यो उद्योगको गएर अध्ययन गरिदिनु, अध्ययन गरेर त्यसको प्रतिवेदन पेश गर्नु भनेर हामीलाई चाहिँ आदेश दिएपछि हामीले त्यसलाई चाहिँ त्यो उद्योगको घर अनुगमन गरेर यसले प्रदूषण गरेको नगरेको हामीले त्यसरी चाहिँ अहिले काम गरिरहेछौँ। तर हुन पनि यो नियमित अनुगमन हो। अब हाम्रो जब उनीहरूले चाहिँ वातावरण अध्ययन गर्छन् त्यसमा हामीले एउटा शर्त अनिवार्य के तोकेका हुन्छौँ भने प्रत्येक छ महिनामा यानि कि वर्षको दुईपल्ट उद्योगी व्यवसायले स्व अनुगमन गरेर वातावरण अनुगमन गरेर त्यसको प्रतिवेदन प्रत्येक छ महिनामा हाम्रो मन्त्रालय पेश गर्नु भनेर हामीले शर्त पनि तोकेर पठाइरहेछौँ। तर यसको कार्यान्वयन पनि उद्योगी अथवा व्यवसायको तर्फबाट त्यति चाहिँ प्रभावकारी रूपमा भइरहेको छैन। अब यो कमजोरी अब उद्योगी व्यवसायहरूको पनि एउटा रहेको छ, किनभने अब उहाँले पनि अलिकति नाफा मात्रै केन्द्रित रहेर व्यवसाय उद्योग व्यवसाय चलाइदिने अनि त्यसपछि अब यो वातावरण अध्ययनलाई चाहिँ एउटा यो औपचारिकता हो भनेर त्यसरी लिइदिने, त्यस्ता कमजोरी पनि छन्। अनि अर्को, कुनै उद्योगले धुवा फाल्छ अथवा फोहोर पानी पाल्छ भने अब हाम्रो सर्वसाधारणमा यसलाई चाहिँ हामीले चाहिँ नियन्त्रण गर्न सक्छौँ भनेर त्यति अलिकति जनचेतनाको पनि कमी रहेको देखिन्छ। यावत कारणले चाहिँ हामीले अनुगमन त्यति प्रभावकारी रूपमा गर्न सकिरहेको छैन।
लुम्बिनी प्रदेशका तीनवटा ठाउँहरूमा वायु प्रदूषण मापन केन्द्र अथवा ती उपकरणहरू छन्, वायु प्रदूषणको अवस्था कस्तो छ भनेर उपकरणहरू जडान गरिएका छन् तीनवटा स्थानहरूमा भन्नुभएको छ। ती तीनवटा स्थानका उपकरणहरू अहिले चालु हालतमा रहेका छन् अथवा तिनीहरूको अवस्था के छ, मन्त्रालयलाई त्यसको केही जानकारी छ अथवा यी उपकरणहरूको अवस्था कस्तो छ भनेर मोनिटरिङ गर्ने यसको चाहिँ जिम्मेवार निकाय चाहिँ को हो?
अब यसो हाम्रो लुम्बिनी प्रदेश सरकारले तीनवटा स्थानमा भएका यो वायु प्रदूषण मापन केन्द्रहरू लुम्बिनी प्रदेश सरकारले चाहिँ जडान गरेको होइन, यो चाहिँ नेपाल सरकार अन्तर्गत वातावरण विभागले जडान गरेको हो। अब वातावरण विभाग काठमाडौँमा रहेको छ। अब अहिले जहाँसम्म लाग्छ त्यस्तो प्रभावी रूपमा यिनीहरू सुचारू चाहिँ छैनन्, यिनीहरू चाहिँ समय समयमा बिग्रिरहेको हुन्छन्, किनभने यो उपकरण हो, कहिले के बिग्रिन्छ कहिले के बिग्रिन्छ, नियमित रूपमा मरम्मत सम्भार चाहिँ नपुगेकै छ। तर अब कस्तो भने अब हामीले चाहिँ हेर्दाखेरि अब पछिल्लो जुन तथ्याङ्क देखाएको छ त्यहाँसम्मको तथ्याङ्क हेरेर अवस्था के छ भनेर हामीले अनुमान अहिले गरिरहेका छौँ। अब 24 घण्टा अथवा नियमित रूपमा सुचारू भइरहेको चाहिँ भन्न सकिँदैन।
अलिकति फरक विषयमा, विशेष गरी यो जलवायु परिवर्तनको असर लुम्बिनी प्रदेश देशमा कस्तो देखिएको अवस्था छ?
अब जलवायु परिवर्तनको असर त अब यहाँले पनि भोग्नु भएकै होला, हरेक वर्ष गर्मी हुने समय यो वर्षमा हुन्छ नि, जस्तै यो दुई तीन महिना गर्मी हुनुपर्ने ठाउँमा यो गर्मी हुने समय चाहिँ लम्बी रहेको छ र गर्मी अत्यधिक हुँदै गएको छ। जस्तै पोहोर साल भन्दा अहिले गर्मी छ, अहिले भन्दा अर्को वर्ष गर्मी हुन्छ, यो चाहिँ सुनिश्चित हुनु छ। अब यो चाहिँ गर्मीको यो तापक्रमको मैले कुरो गरेँ। अब जलवायु परिवर्तनको अर्को असर के हो भने तपाईँको वर्षा कम हुने अथवा कुनै ठाउँमा अत्यधिक हुने, नियमित नहुने, हुने सिजनमा नहुने, जुन मौसममा हुनुपर्ने यो वर्षा त्यो मौसम भन्दा पर पर सर्ने, अनि अर्को कुरो खडेरी अथवा यो पानीको समस्या पनि भइरहेको छ। किनभने एउटा कपिल वस्तुबाट एउटा गाउँका मान्छेहरू आएको थिए, लगभग गाउँभरिकै मान्छे आएको थिए, 20-25 जना आएर यस मन्त्रालयमा, यो हाम्रो गाउँको सबै यो नलका हुन्छ नि सर, भूमिगत पानी तान्ने नलका, के नलकाहरू सबै गाउँभरिकै नलका एकैचोटि सुकिरहेछन्, यो के समस्याले हो गर्दा? उहाँहरूले एउटा लिखित रूपमा हामी कहाँ एउटा अपिल एउटा कस्तो भने एउटा पत्र पनि ल्याएर पेश गर्नु भएको थियो। अब भूमिगत पानी सुक्दै गइरहेको छ, अब योभन्दा ठुलो सूचाङ्क के हुन्छ? जलवायु परिवर्तनको प्रभाव त यसरी भइरहेको त हामीले देखिरहेकै छौँ त। अब यसरी नै लुम्बिनी प्रदेश चाहिँ अब यो गर्मीमा अत्यधिक गर्मी हुने, अहिलेसम्म हामीसँग वर्षा यो हेर्नु न यो वर्षाकै मौसम हो नि, र अहिले वर्षा कता हो कता कहिले आइपुग्छ केही थाहा छैन, अनि अर्को भूमिगत पानीहरू ह्रास हुँदै जान्छन् गइरहेछन्। अब यी कारण यी कुराहरू चाहिँ जलवायु परिवर्तनका प्रभावहरू स्पष्ट रूपमा हुन् भनेर हामीले बुझ्न सक्छौँ।
वन तथा वातावरण मन्त्रालयले विशेष गरेर वातावरणको क्षेत्रमा त्यसरी उल्लेखनीय रूपमा के कस्ता काम गरेको छ?
यसो भयो, अब हाम्रो वन तथा वातावरण मन्त्रालयमा यो वातावरण सम्बन्धी योजना बनाउँदाखेरि अब वातावरणको योजनाहरू त्यति चाहिँ बनाउन सकिरहेको छैनौँ। अब हुनसक्छ अब यो वातावरणीय जनशक्ति पनि कम भएर हो, अनि अर्को यदि हाम्रो जिल्ला जिल्लामा वातावरण निरीक्षक अथवा वातावरण अधिकृतहरू हुने भए प्रत्येक जिल्लाबाट हाम्रो जिल्लामा यो वातावरण समस्या यस्तो छ है भन्ने कुरो आउँथ्यो होला, अनि त्यही अनुसार हाम्रो मन्त्रालयले योजना बनाएर सबै जिल्लामा अथवा जुन जुन जिल्लामा वातावरणीय समस्याहरू छन् त्यो जिल्लाको लागि योजनाहरू निर्माण गर्ने थिए होला। तर अहिले जिल्लामा वातावरण निरीक्षक अथवा वातावरण अधिकृतहरू नहुँदाखेरि त्यस्तो वातावरणीय समस्याहरू जिल्लाबाट आउँदैन, अनि नआएपछि त्यो अनुसार योजना पनि न्यून योजना बन्छन् तर त्यस्तो अब प्रभावकारी रूपमा योजना चाहिँ बनाउन सकिरहेको छैन। यो हाम्रो अब आफ्नै कमजोरी पनि हो।
यो कार्यक्रम मार्फत आम नागरिकलाई अथवा लुम्बिनी प्रदेशभरि यो कार्यक्रम सुनेका श्रोतालाई चाहिँ के सन्देश दिनुहुन्छ?
श्रोता वर्गहरूले यो कार्यक्रम सुनिरहनु भएको छ, यो वातावरण प्रति जागरूक हुनुपर्छ यहाँहरू। वातावरण भन्नाले अब यो हावा पानी हाम्रो यो प्राकृतिक स्रोत साधनहरू यिनको गुणस्तर र कहिले यो वातावरणमा हाम्रो आफ्नो व्यक्तिगत व्यवहार र संस्थागत व्यवहार पनि पर्दछन्। व्यक्तिगत व्यवहार जस्तै अब हामीले जताततै फोहोरहरू फाल्ने आफ्नो वरिपरि फोहोर गर्ने व्यक्तिगत व्यवहार हुन् भने संस्थागत व्यवहार के हो भने त्यो फोहोर मैला व्यवस्थापन गर्नको लागि संयन्त्रहरू बनाइदिने अनि त्यसपछि त्यो सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने ती संस्थागत व्यवहारहरू। अब यी सबै व्यवहार हाम्रो हावा पानी हाम्रो माटो हाम्रो वन जङ्गल यो सबैलाई मिसाउनुहुन्छ भने यो बात र यसलाई यसको गुणस्तर हामीले चाहिँ राखिराख्नको लागि हामी चाहिँ अलिकति सचेत हुनुपर्छ। वरिपरि कसैले प्रदूषण गर्छ कसैले फोहोर मैला फाल्छ कुनै उद्योगीले अत्यधिक धुवा फालिरहेछ भने त्यस्ता कुराहरू छन् भने यहाँहरूले त्यस्ता कुराहरू कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर हामी कहाँ अथवा त्यहाँ जिल्लामा रहेका सम्बन्धित निकाय कहाँ पुग्नुहोस् छलफल गर्नुहोस् र आफ्नो वरपरको वातावरण स्वच्छ र स्वस्थ बनाउने तर्फ अग्रसर हुनुहोस्।
यो कुराकानी पछि रेडियो कार्यक्रम वनवाटिकामा तपाईलाई पुनः स्वागत छ। तपाई यो रेडियो कार्यक्रम वनवाटिका लुम्बिनी प्रदेशका 12 जिल्लाका 17 स्थानीय एफएम रेडियोबाट अहिले एकैसाथ सुनिरहनु भएको छ भने युट्युब च्यानलमा युथ मिडिया हब क्लिक गरी रेडियो कार्यक्रम वनवाटिका सुन्न सक्नुहुन्छ।
यदि तपाईँ भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो रेडियो कार्यक्रम वनवाटिका। यो रेडियो कार्यक्रम लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयको सहकार्यमा युथ मिडिया हबले उत्पादन गरेको हो।
यो जानकारी पछि अब भने कार्यक्रममा पालो भएको छ बन्डढेलो नियन्त्रण सम्बन्धी जनचेतनामूलक सन्देश।
बढ्दो गर्मी मौसम सुक्खा खडेरी र हावाहुरी सँगै वन डढेलो लाग्ने सम्भावना अधिक हुन्छ। डढेलो लाग्नाले धनजनको क्षति महत्वपूर्ण वनस्पति तथा वन्यजन्तु लोप हुनका साथै कार्बन उत्सर्जन हुन गई जलवायु परिवर्तनको कारण बन्न जान्छ। वन नै हाम्रो जीवन हो, तसर्थ डढेलो लाग्नबाट यसलाई जोगाऊ।
सलाई लाइटर चुरोट आदि लिएर जंगल प्रवेश नगरौ।
वनभोज गरेपछि आगो पूर्ण रूपमा निभाउ।
सुकेका रुख पात पतिङ्गर हाँगा बिङ्गा आदिको समयमै संकलन तथा व्यवस्थापन गरौ।
वन क्षेत्रमा अग्निरेखा निर्माण तथा नियमित सरसफाई गरौ।
डढेलोको असर बारे सबै उपभोक्ताहरूलाई सचेत र सजग बनाऊ।
डढेलोबाट बस्नका लागि सम्बन्धित सरकारवालासँग जानकारी लिऊ, सचेतना फैलाऊ।
डढेलो डढेलो लागेको थाहा पाउन साथ सबै मिली तुरन्त निभाउन जाउँ। यदि वनमा डढेलो लागेको जानकारी भएमा डिभिजन वन कार्यालय वा सब डिभिजन वन कार्यालयहरूमा जानकारी गराई सहयोग गरिदिनु होला।
वन्यजन्तु र वनको संरक्षण गरौ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयद्वारा जनहित मजारी सन्देश। यसै जनचेतनामूलक सन्देश सँगसँगै आजको कार्यक्रमको निर्धारित समय यही सकिसकेको छ। कार्यक्रम सम्बन्धी कुनै सल्लाह सुझाव र प्रतिक्रिया भए तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुन्छ,
जसका लागि हाम्रो ठेगाना हो युथ मिडिया हब कोहलपुर बाँके। यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने युथ मिडिया हब ktm@gmail.com पनि पठाउन सक्नुहुनेछ, अथवा तपाईँका कुनै सल्लाह सुझाव र प्रतिक्रिया भएमा तपाईँले 98512309703 सिधै सम्पर्क गरी प्रतिक्रिया दिन सक्नुहुनेछ।
हवस् त, यसै ठेगाना सँगसँगै आजको कार्यक्रमको निर्धारित समय यही सकिन्छ। आगामी श्रृङ्खलामा पुनः भेट्ने बाचा सहित कार्यक्रम उत्पादन समूहका प्रतिमा कणेल, नितिक्षा भट्टराई,
म कल्पना कार्की
र म हुमहरि भट्टराई विदा हुन्छौ। जाँदा जाँदै एउटा सन्देश, दिगो वन व्यवस्थापनका लागि वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापनमा लागौ।
नमस्कार।